व्यू 360 में पाकिस्तान में एक्स की बंदिश और भारत में एहतजाज करने वाले किसानों और सहाफियों के कई अकाउंट्स बंद।
क्या इन्फॉर्मेशन जो है वो पब्लिक तक पहुंचेगी? ये पहुंचनी चाहिए, ये पावर हमेशा हुकूमतों के पास रही।
जनूबी एशिया की दो बड़ी ताकतों में सोशल मीडिया पर पाबंदियां किस तरह आजादी इजहार राय को मुतासर कर रही हैं, जानेंगे आज के शो में। वॉइस ऑफ अमेरिका के वॉशिंगटन स्टूडियोज में आप सबको खुश आमदीद। आप देख रहे हैं प्रोग्राम व्यू 360 और मैं हूं असदुल्लाह खालिद। पाकिस्तान में ट्विटर या एक्स की बंदिश को 10 दिन से ज्यादा हो चुके हुकूमत के नाकदीन समेत कुछ हलकों का कहना है कि ये पाबंदी 8 फरवरी के इंतखाबात में धांधली के इल्जामात को दबाने के लिए लगाई गई है। अगरचे चीन, ईरान, उज़्बेकिस्तान और म्यांमार समेत कई और ममालिक भी ऐसी पाबंदियां लगा चुके, ये वो तमाम ममालिक हैं जो इजहार राय पर पाबंदियों के लिए जाने जाते हैं। हाल ही में भारत ने किसानों के एहतजाज के बाद एक्स पर कई अकाउंट्स ब्लॉक करवा दिए। पाकिस्तान में आवाम को 12 इंटरनेट या सोशल मीडिया प्लेटफॉर्म्स तक रसाई में बंदिश या मुश्किलात का सामना करना पड़ता है। इंतखाबात के दौरान भी हुकूमत ने मोबाइल और डेटा सर्विसेज को मुअत्तल कर दिया था। आज के शो में हम बात करेंगे कि पाकिस्तान और भारत, दो पड़ोसी मुल्क, सोशल मीडिया पर इन पाबंदियों से क्या हासिल करना चाहते हैं और इजहार राय की आज़ादी के लिए ये पाबंदियाँ क्या माने रखती हैं। पाकिस्तान और खत्ते में होने वाली डेवलपमेंट समेत दुनिया भर से अहम खबरें और उन पर तजिए आप हमारी वेबसाइट urduvoa.com पर पढ़ सकते हैं। क्या पाकिस्तान में ट्विटर की बंदिश और भारत में अकाउंट्स को ब्लॉक किया जाना इजहार राय की आज़ादी को मुतासर करता है? क्या इन पाबंदियों को इजहार राय की आज़ादी पर कदगन कहना दुरुस्त है? और सबसे बढ़कर ये कि क्या ये इंसानी हकूक की खिलाफ वर्जियाँ हैं? वॉइस ऑफ अमेरिका के नवीद नसीम ने यही जानने की कोशिश की।
पाकिस्तान में जो इलेक्शन के दौरान इंटरनेट पर पाबंदी थी और अब जो हम ट्विटर पर कदगन देख रहे हैं, ये दोनों बहुत परेशान कुन डेवलपमेंट्स हैं और ये परेशान कुन दो लेवल्स पे हैं। एक तो लेवल जो असूल का लेवल है, जो इंसानी हकूक का लेवल है कि डेमोक्रेसी जो जमहूरियत है उसकी रूह है ट्रांसपेरेंसी, उसकी रूह है कि बात करने की आज़ादी हो, बात कर सुनने की आज़ादी हो। और दूसरा लेवल प्रैक्टिकल लेवल है, ये जो किल स्विच का तरीका है, ये जो ब्लैंकेट पाबंदी का तरीका है, ये ना सिर्फ असूल की सतह पर नाकिस है बल्कि इस पे अमल दरामद करना भी बिल्कुल नामुमकिन है।
मॉडर्न एज में किसी चीज को ब्लॉक करने का जो कॉन्सेप्ट है वो बिल्कुल तकरीबन खत्म हो गया है, क्योंकि वीपीएन्स हैं और प्लेटफॉर्म्स हैं जो कि अलाउ करते हैं यूजर्स को कंटेंट एक्सेस करने के लिए। तो वो जो पाबंदी लगाना होता है वो बेसिकली सिर्फ एक बदनामी का बाइस बनता है। ना सिर्फ ये कि अनकॉन्स्टिट्यूशन है, ऑब्वियसली फ्री एक्सप्रेशन को मुतासर करती है, बल्कि ये कि इससे पाकिस्तान का इमेज जो क्रिएट होता है पूरी दुनिया में वो बहुत एक नेगेटिव इमेज क्रिएट होता है, स्पेसिफिकली उस टाइम पे जब हम ये इनकरेज करने की कोशिश कर रहे हैं इंटरनेशनल प्लेयर्स को कि वो पाकिस्तान में आके अपने बिजनेस सेटअप करें और यहाँ पे इन्वेस्टमेंट करें। ये इमेज जाना कि गवर्नमेंट ऑन अ विम इंटरनेट को बंद कर सकती है या प्लेटफॉर्म्स को बंद कर सकती है, मुझे लगता है कि इससे बुरी बात इस वक्त दिस पॉइंट इन टाइम कुछ भी नहीं हो सकती।
जब आप सोशल मीडिया या किसी भी आज़ादी इजहार राय का जो मीडियम है जब उस पर कदगन लगाते हैं, तो ना सिर्फ आप आज़ादी इजहार राय का जो राइट है, जो बुनियादी हक है, उसको इफेक्ट करते हैं बल्कि आप बहुत से दूसरे हकूक को भी इफेक्ट करते हैं। जब पाकिस्तान में राइट टू लाइवलीहुड है, बहुत से लोग हैं जो कि डिजिटल मीडिया से अपनी जो है वो रोज़गार कमाते हैं, जो फ्रीडम ऑफ प्रेस है, फ्रीडम और राइट टू इंफॉर्मेशन है, तो इसलिए ये परेशान कुन बात है।
जनरली ट्विटर को समझा जाता है कि वो काफी पॉलिटिकली एक्टिव है पाकिस्तान में भी, हालांकि ट्विटर सबसे कम मुझे लगता है उसके यूजर्स हैं, लेकिन ये है कि वो उस पर पॉलिटिकल डिबेट का जो कल्चर है वो बहुत ज्यादा है। अब यही वजह है शायद कि जिस वजह से ट्विटर को या एक्स को आप ब्लॉक करने की कोशिश की जा रही है, लेकिन फिर उसको अगर आप देखें तो यही बात मैं करने की कोशिश कर रहा हूं कि जो इंप्रेशन क्रिएट होता है वो ये होता है कि पॉलिटिकल डिबेट को रोकने के लिए एक प्लेटफॉर्म को बंद किया जा रहा है, जो कि आई थिंक एक बहुत ही हार्मफुल एक्शन है।
ये जो सेंसरशिप की पावर थी या फ्री एक्सप्रेशन पे कंट्रोल की पावर थी, आजादी इजहार राय की पावर थी, या क्या इन्फॉर्मेशन जो है वो पब्लिक तक पहुंचेगी, ये पहुंचनी चाहिए, ये पावर हमेशा हुकूमतों के पास रही टिल अबाउट 10 years ago। तो आई थिंक हम उसका एक एम्पलीफाइड वर्जन देख रहे हैं, ट्विटर एक उसका एम्पलीफाइड वर्जन है। पाकिस्तान में जो एग्जाम्पल उसकी सबसे एक्यूट है पोलिटिकल स्पीच, वो लगता ये है कि ट्विटर है, और लगता ये है कि जो साहिब इक्तदार है वो इससे परेशान है।
हमारे पॉलिसी मेकर्स हैं, जो डिसीजन मेकर्स हैं, मुझे लगता है कि बहुत जरूरत है कि उनको थोड़ा सा ये बताया जाए कि जो उनके ये एक्शंस हैं ये पाकिस्तान के ऊपर एज अ कंट्री और फिर पाकिस्तान की डिजिटल इकोनॉमी पे और हमारे फ्यूचर पे किस तरह इम्पैक्ट करते हैं, और फिर उसके बाद शायद जब वो डिसीजन लें तो वो थोड़ा सा सोचें इसके बारे में।
तो अगर आपने ये इमेज देखा हो जो मेरे बैक स्क्रीन में आप देख सकते हैं, लेट्स गिव इट अनदर शॉट, तो शायद एक पॉइंट पे ये हमें देखने को मिले कि ये ट्विटर जो है वो खुल सके या उस पर कोई ऑफिशियल वर्जन आ सके। इसी का इंतजार काफी दिनों से था जो कि कल फाइनली देखने को मिला। पाकिस्तान में एक्स पर बंदिश, रावलपिंडी के कमिश्नर लियाकत अली चट्ठा के इलेक्शन में मुबैना धांधली के इल्जाम सामने आने के बाद लगाई गई। शदीद तनकीद और इनके आसाराइयों के बावजूद के ये पाबंदी धांधली के इल्जाम को दबाने के लिए लगाई गई। इस पर कल से पहले तकरीबन 10 दिन तक हुकूमत ने कोई हत्या बयान नहीं दिया था। फिर गुज़िश्ता रोज़ निगरान वज़ीर इत्तला'आत मुर्तज़ा सोलंकी ने इस हवाले से यह बयान दिया।
हमारे मुल्क का जो आईन है उसके आर्टिकल 19 के तहत इजहार राय की जो आजादी है वो लामहदूद नहीं है बल्कि वो कानून के ताबे है, और उसके तहत अदलिया, मुसल्ला अफवाज और ब्रादर ममालिक के खिलाफ तज़हीक आमेज गुफ्तगु की इजाजत नहीं है। इसी तरह से कुछ लोग जो सोशल मीडिया प्लेटफॉर्म्स को तशद्दुद पर उकसाने के लिए इस्तेमाल कर रहे हैं, ये सरगर्मी खिलाफे कानून है और हुकूमत ऐसी तमाम गैर कानूनी सरगर्मियों के खिलाफ कानून के मुताबिक सख्त कार्रवाई करेगी। साथ ही ये भी अहम बात है कि जो सोशल मीडिया के प्लेटफॉर्म हैं जो कि अरबों डॉलर कमा रहे हैं वो इस जिम्मेदारी से सुबुकदोश नहीं हो जाते कि उनके प्लेटफॉर्म्स किसी भी मुल्क के अंदर अमन व अमां को ख़राब करने और लोगों को तशद्दुद पर उकसाने और नफरत अंगेजी के लिए इस्तेमाल हों, वो जिम्मेदार हैं। सोशल मीडिया प्लेटफॉर्म्स जैसे ट्विटर है, यूट्यूब है, फेसबुक है, इंस्टाग्राम है, इन प्लेटफॉर्म्स को प्रोपेगेंडा, झूठ, सरकारी अफसरान की किरदार कुशी और हरासा करने के लिए इस्तेमाल किया जाता रहा है। मुतल्लिका कंपनियों को इस अमल को कंट्रोल करना होगा। पाकिस्तान किसी भी सूरत में इस बात की इजाजत नहीं देगा कि ये प्लेटफॉर्म पाकिस्तान में बेबुनियाद, झूठा और मनगढ़ंत प्रोपेगेंडा फैलाए, इसकी इजाजत नहीं होगी। अगर इसको नहीं रोका गया इन प्लेटफॉर्म्स की तरफ से तो हम रियासत पाकिस्तान अपने तौर पर जो भी सख्त इकदामात हम कर सकते हैं वो हम उठाएंगे।
इस बारे में मजीद बात करते हैं वॉइस ऑफ अमेरिका के अली फुरकान से। अली, सरकारी बयान तो कल हमने देख लिया, प्रेसर की सूरत में सामने आ गया, कितना इत्मीनान बख्श था ये जवाब सार्फीन के लिए जो ट्विटर यूज करते हैं या आवाम के लिए? क्या रिएक्शन अब तक आपने देखा है?
तकरीबन 2 हफ्ते लगे इस सरकारी बयान को आने में, चूंकि 2 हफ्ते इसके ऊपर खासी बातचीत होते ही लोग रहे, तनकीद करते रहे मुख्तलिफ जगहों पे इसके ऊपर कि ये बंदिश की वजह जो है वो सामने आ सके। बराह रास्त कोई वाजे तौर पर बयान था जो बात हमारे वजीर इत्तला'आत मुर्तज़ा सोलंकी साहब ने की, इससे मिलती जुलती बात हमारे निगरान वजीर आजम अनवारुल्लाह काकड़ ने भी की थी, और वो सिलसिला तकरीबन उसी के साथ मुंसलिक था जो कि रावलपिंडी कमिश्नर ने एक इंतहाबी दादियों के हवाले से एक प्रेस कॉन्फ्रेंस की थी, और उन्होंने भी यही कहा था कि कुछ जो लोग हैं वो सोशल मीडिया को सरकारी मुलाजमी के ऊपर दबाव डालने के लिए इस्तेमाल कर रहे हैं, और इस हवाले से इसी के बयान दिया था। तो ये इस बयान को यकीनी तौर पे अभी अवामी सतह पे तो बहुत ज्यादा बहस में नहीं आया, लेकिन सियासी तौर पे जो है इस पे बहुत ज्यादा वाजे किस्म की सूरत हाल हमें दिखाई नहीं दी है। मासवाए पाकिस्तान तहरीक इंसाफ जो कि इस सारे अमल के ऊपर तनकीद करती है और करती रही है, उन्होंने इसको बिला जवाज करार दिया, और इसका उनका ये कहना है कि ये जो अमल है, जो ट्विटर जो बंदिश है, ये बुनियादी तौर पे उन आवाजों को और एहतजाज को रोकने की कोशिश है निगरान हुकूमत की जानिब से जो कि इंतहाबी धांधलियों को लेकर जो है वो उठाई जा रही है।
अली, जिस तरह की अभी आपने जो जिस तरह हवाला दिया कि इंटीरियर मिनिस्टर की तरफ से शायद और उससे पहले केयर टेकर प्राइम मिनिस्टर की तरफ से, और कल हमने इंफॉर्मेशन मिनिस्टर की तरफ से भी स्टेटमेंट देखी, और खासतौर पे ये वही इंफॉर्मेशन मिनिस्टर हैं जो इससे पहले चूंकि जर्नलिज्म में भी काम कर चुके हैं तो फ्रीडम ऑफ स्पीच के हवाले से बात करते थे, खैर उन्होंने कहा कि ये कानून के दायरे में जो है वो आज़ादी इजहार राय की आपको इजाज़त है, इस पर कोई तबसरा?
बुनियादी तौर पे अगर आपने बात सुना हो तो वो आपने अपने इब्तदाई में बताया कि भारत ने बहुत सारे ट्विटर हैंडल्स को सस्पेंड किया, उनको मतल किया गया। पाकिस्तान को ये सहूलत ट्विटर की तरफ से दस्तयाब नहीं है। उसकी वजह यह है कि भारत में उनकी ट्विटर जो है वो वहाँ पे काम करता है, उनके ऑफिस मौजूद है और वो की जो मकामी कवानीन है उसके मुताबिक कुछ जो है वो रेगुलेट होता है। लेकिन पाकिस्तान में ट्विटर और बाकी जो दीगर सोशल मीडिया के बड़े प्लेटफॉर्म है उनके दफातर मौजूद नहीं है। तो पाकिस्तान ये कहता रहा है इससे पहले भी इन कंपनियों को फाइल करने की कोशिश करता रहा है कि वो यहाँ पे आए अपने दफातर बनाए। तो जो वजीर इत्तला'आत कह रहे हैं बुनियादी तौर पर जो हम उससे समझ सकते हैं वो ये है कि अगर ये सोशल मीडिया प्लेटफॉर्म इस किस्म की सहूलत पाकिस्तान को दे देते हैं और यहाँ पे वो रेगुलेटर मकामी जो कवानीन है उनकी खिलाफ वर्जी करने वालों के खिलाफ उससे कोई इकदाम लेते हैं जिसमें इन ऐसे अकाउंट्स की बंदिश जो है वो हो सके, ऐसे लोग जो कि इस किस्म का प्रोपोगेंडा रियासत के मुताबिक या हुकूमत के मुताबिक उन्हें लगे कि ये मकामी कवानीन या इश्तियाल अंगेज हैं उनके खिलाफ अगर एक्शन लिया जाए तो फिर ये सूरत हाल जो है वो बेहतर हो सकती है और फिर भी काबिल सूरत हाल बन सकती है। ये एक पुराना पाकिस्तान की हुकूमत का या रियासत का एक सोच और एक पाई जाती थी लेकिन जिसका वक्त के साथ मुख्तलिफ मौकों पर इजहार होता है और वही इजहार हमें अब भी जो है वो दिखाई देता है।
अली, एक चीज़ शायद आपकी किसी भी इस हवाले से जो डिजिटल माहिरीन है, जो सब्जेक्ट के माहिरीन है, उनसे अगर कोई बात हुई हो तो जो VPN इस्तेमाल हो रहा था इससे पहले, VPN में भी बंदिश या VPN के हवाले से भी बंदिश सुनने को आ रही है, उसमें कितनी सदाकत है?
अभी तो इस वक्त तो पाकिस्तान के ज्यादातर इलाकों में VPN के जरिए ट्विटर को इस्तेमाल किया जा रहा है और अभी लोग जो है वो वक्त के साथ साथ अब उसकी तरफ मुंतकिल हो रहे हैं और इसकी आदत जो है वो बन रही है लोगों की कि वो VPN के जरिए ट्विटर को इस्तेमाल करें। बाकी जो सोशल मीडिया प्लेटफॉर्म्स हैं वो उनके ऊपर ये बंदिश वक्ती तौर पर नहीं है लेकिन वक्त के साथ कभी वो भी हो जाते हैं बंद, लेकिन इस वक्त ट्विटर जो है वो बंद है। तो ट्विटर के जो सार्फिन हैं वो उसके ऊपर इस्तेमाल कर रहे हैं उसको VPN के जरिए और अभी ऐसी कोई इतलात हमें बाकायदा तौर पर शिकायत जो है इस प्लेटफॉर्म पे बहुत ज्यादा नहीं आई है कि VPN जो है उसके जरिए भी लोगों को इस तरह रसाई जो है नहीं हो रही है। तो ट्विटर तक रसाई जो लोग चाह रहे हैं वो मुमकिन है भी।
अली, पॉलिटिकल पार्टीज़ की तरफ से आपने जो मेंशन किया इससे पहले कि शायद पाकिस्तान तहरीक इंसाफ की तरफ से तो इस पर रद्द अमल आया है, किसी और पॉलिटिकल पार्टी की तरफ से भी कुछ कहा गया है इस पर?
जी, ये एक थोड़ा सा हम कह सकते हैं कि हैरानकुन है कि ऐसी जमातों की तरफ से इसके ऊपर अभी कोई बात जो है वाज तौर पर नहीं आई है मास्टर इंसाफ की। अगर तमाम ऐसी जमातें जो है पाकिस्तान में वो ट्विटर को एक अपने बड़े प्लेटफॉर्म के तौर पे इस्तेमाल करती हैं अपने पैगाम रसानी के लिए, अपने अबलाग के लिए, अपनी तशहीर के लिए और अपने बयानिए के लिए और एक मौसर प्लेटफॉर्म जो है वो समझा जाता है पाकिस्तान में सियासी जमातों की तरफ से भी सियासी मुहिम और अपने पैगाम के लिए। लेकिन इसके इस सारी सूरत हाल के बावजूद जो है इस बंदिश को लेके तो बहुत ज्यादा हमें जो है वो शोर नहीं दिखाई दिया। जरूर जो है बात की है लेकिन सियासी तौर पर
कोई बहुत शोर नहीं है। बहुत शुक्रिया अली फुरकान, आप हमें अपडेट कर रहे थे कि इस्लामाबाद में ट्विटर और या एक्स पे जो पाबंदी है और पाकिस्तान की पॉलिटिकल पार्टीज और सार्फीन की तरफ से क्या रद्द अमल है उस पे आप हमें बता रहे थे। पाकिस्तान और चंद और ममालिक में भी सोशल मीडिया पर पाबंदियां हमें अक्सर सुनने को मिलती हैं, लेकिन क्या ये पाबंदियाँ और बंदिशें किसी मुल्क के मसाइल का हल हैं? इफ्तिखार हुसैन पाकिस्तान में सोशल मीडिया के हवाले से एडवोकेसी करते हैं, उनसे इस बारे में मजीद बात करते हैं। इफ्तिखार, सवाल सबसे बड़ा तो इस वक्त यह है कि भारत हो या पाकिस्तान, हुकूमतें खास तौर पर एक्स से इतनी परेशान क्यों हैं? ट्विटर से परेशानी किस बात से है?
बहुत शुक्रिया। देखें, फ्रीडम ऑफ एक्सप्रेशन जो है वो एक बुनियादी हक है और पाकिस्तानी के अंदर भी ट्विटर जो है वो काफी मकबूल है इस चीज के अंदर। लेकिन जब हुकूमतें कोई भी सेंसिटिव चीज होती है तो उसके अंदर जैसे मीडिया को बंद करने की एक रवायत पाकिस्तान में चल पड़ी और 2012 से जब भी कोई स्पेशल डे आता था तो उसमें सेलुलर सर्विसेज बंद करने की रवायत चली और वो अब बदरेट चलती जा रही है। इसके अगेंस्ट जब आप ट्विटर की बात करते हैं तो ट्विटर एक काफी मकबूल प्लेटफॉर्म है जिसके अंदर आप अपनी फ्रीडम ऑफ एक्सप्रेशन का इजहार कर सकते हैं, लेकिन वक्त के साथ साथ जिस चीज को हम बेहतर तरीके से एंगेज कर सकते हैं, अपना मैसेज पहुंचा सकते हैं, हुकूमत इसको एंगेज कर सकती है, अनफॉर्चुनेटली वो इस चीज को करने में कासिर है। और जब हम इंफॉर्मेशन मिनिस्टर से बात करते हैं तो वो कहते हैं कि इसका जवाब तो पीटीए और एमओआईटी देगी, और जब आप उनसे बात करते हैं तो वो कहते हैं कि हमें इंटीरियर मिनिस्ट्री की तरफ से एक मुराखला मौसूल हुआ जिसकी वजह से हमने बंद किया। सो देर इज नॉट अ क्लियर गाइडलाइन विच इज गिवन टू अस दैट व्हाई सच प्लेटफॉर्म्स आर बीइंग ब्लॉक्ड ऑन यू नो रेगुलर बेसिस।
लेकिन इसमें एक आर्गुमेंट जिस पे जो दिया जा रहा है इफ्तिखार, उस हवाले से जो बात हो रही है कि इलेक्शंस के बाद इंतखाबी अमले की तस्वीरें एक्स पर शेयर की जा रही थी जिससे उन्हें और उनके खानदानों के लिए सिक्योरिटी के मसाइल बन सकते थे, कितनी जान है इस जवाब में?
सर बिल्कुल आप सही कह रहे हैं, और इसके अंदर जो उनसा है वो गाहे बगाहे इसको बढ़ावा मिलता जा रहा था, लेकिन ज्यादातर जो उनसा है वो इंटरनेट जब बंद हुआ और इस तरह के जो प्लेटफॉर्म है उसके ऊपर बंदिश लगाई गई तो उसके अंदर कोई क्लियर कट किस्म की गाइडलाइन मौजूद नहीं है हुकूमत की तरफ से कि जी के इसको बंद किया जा रहा है। हमारे अंदर मसला, अगर आपको ये पता हो कि जी के एक चीज की मुमानियत है तो वो ठीक है, लेकिन जो अनसेड ब्लॉकेज शुरू हो जाती है जिसकी वजह से कोई अंदाजा नहीं है कि ये क्यों बंद की गई, किस वजह से बंद की गई, इसकी वजह से क्या इंटरनेशनली तौर के ऊपर असरात पड़ेंगे, हमारे बिजनेसेस के ऊपर क्या असरात पड़ेंगे, सो उसका अभी तक जो उनसा है वो हमियाजा हम लोग भुगत रहे हैं। और 9 मई के बाद जो 4 दिन इंटरनेट बंद रहा उसका देख लें कि जी कि अभी भी जो नुकसान हुआ इंटरनेट से वाबस्ता लोगों के साथ वो भी है। सो अभी रिसेंटली प्रेजिडेंट डॉक्टर आरिफ अलवी साहब ने भी एक तकरीब के अंदर इस चीज की तरफ इशारा किया कि जो उनसी ट्विटर है उसको जो बंद किया जा रहा है, तो वी आर यू नो नॉट अंडरस्टैंडिंग द साइड इफेक्ट रादर देन वी आर एन इनकेपेबल नेशन टू यू नो एड्रेस द इशू। और उस इनकेपेबिलिटी के पॉइंट ऑफ व्यू से हम जहां पे उस इंटेलेक्ट को सही तरह से एड्रेस करें हम उसको बंद कर देते हैं।
तो आपके ख्याल में ये जो सोल्यूशन है शायद इससे बेहतर सोल्यूशन निकल सकता है, लेकिन लास्ट पे 2 मिनट है मेरे पास इफ्तिखार, एक चीज तो मैं ये जानना चाहूंगा कि इजहार राय पर पाबंदी, एक्स या इजहार राय पर पाबंदी जो है वो क्या मुल्क के इमेज के लिए नुकसानदेह नहीं है, या फिर जिस तरह के मसाइल पाकिस्तान को दरपेश है वजीर इत्तला'आत का तो कहना है कि इसका हल यही है, क्या ऐसे इकदाम से मुल्क के बड़े मसाइल हल होंगे?
सर बिल्कुल भी नहीं है, इसका तो आप इसी तरीके से हल निकाल सकते हैं, इस एग्जांपल से ही हम अंदाजा लगा सकते हैं कि एक हाउसिंग कॉलोनी के अंदर किसी घर के अंदर कोई गलत काम हो रहा हो तो हम बतरेज जाके उस मसले का हल निकालें, हम पूरी सोसाइटी को ही बंद कर दें। सो इसी तरह से इंटरनेट का भी यही इशू है, और हमें लगता है कि जी के गवर्नमेंट का जो ये स्टांस है कि जी के किसी चीज का सही तरह से फैसला करना या उसको एड्रेस करने की बजाय उसे बंद कर देना, इंटरनेशनली तौर के ऊपर तो हमें बहुत ज्यादा नुकसान हो ही रहा है, बट नॉट अंडरस्टैंडिंग दैट इट बिकेम अ वेरी बेसिक नेसेसिटी स्पेसिफिकली फॉर फ्रीडम ऑफ एक्सप्रेशन के पॉइंट ऑफ व्यू से कि इसको बंद करना हल नहीं है, और इसके अंदर पाकिस्तान को इंटरनेशनली बहुत नुकसान हो रहा है।
बहुत बहुत शुक्रिया इफ्तिखार हुसैन जी। जी बहुत शुक्रिया आपका, गॉट योर पॉइंट। जिस तरह से आप कह रहे थे कि इसको बंद करना कोई हल नहीं है, शायद इसी तरह की ओपिनियन हमें दूसरी साइड से भी एक होती नजर आती है। 13 फरवरी को भारतीय पंजाब में शुरू होने वाले किसानों के एहतजाज के बाद सोशल मीडिया प्लेटफॉर्म एक्स का कहना है कि उन्होंने भारतीय हुकूमत के हुक्म के बाद कुछ अकाउंट्स और पोस्ट को हटा दिया है। एक्स का कहना था कि उन्होंने ये पोस्ट हटाई तो हैं लेकिन उन्हें भारतीय हुकूमत के इस इकदाम से इख्तलाफ भी है। मुकामी मीडिया रिपोर्ट्स के मुताबिक अगर हम देखते हैं तो बंद किए जाने वाले अकाउंट्स का ताल्लुक पंजाब में एहतजाज करने वाले भारतीय किसानों से है जो अपने मुतालबात मनवाने के लिए नई दिल्ली की तरफ मार्च कर रहे हैं। भारतीय न्यूज वेबसाइट गांव सवेरा से ताल्लुक रखने वाले सहाफी मनदीप पूनिया के एक्स अकाउंट को हुकूमत के कहने पर बंद किया गया है। वॉइस ऑफ अमेरिका की फायजा बुखारी से बात करते हुए उन्होंने कहा कि भारतीय हुकूमत आईटी एक्ट 2000 के तहत ऐसे मवाद और सोशल मीडिया अकाउंट्स पर पाबंदियां आयद करती है जिसे वो कौमी सलामती के लिए खतरा समझे। मनदीप के मुताबिक भारत में सहाफत के लिए कोई भी दौर बेहतरीन नहीं रहा लेकिन मौजूदा दौर हुकूमत सहाफियों के लिए इंतहाई मुश्किल है।
तीन जर्नलिस्ट रतन धालीवाल, संदीप सिंह एंड माई सेल्फ मनदीप पूनिया। और जो जर्नलिज्म के जो इंस्टीट्यूशंस की अगर बात करें कि अदारों की, संस्थानों की, तो अदारा सिर्फ गांव सवेरा है, और बाकी जो फार्म एक्टिविस्ट हैं, फार्म यूनियंस के जो लीडर्स हैं और जो उनके जत्थेबंदियों के भी, उनकी यूनियंस के भी जो अकाउंट है उनको भी बंद किया गया है, और जो सोशल मीडिया एक्टिविस्ट भी हैं उनके अकाउंट्स को भी बंद किया है। 150 अकाउंट्स हैज बीन विद एलडी इंडिया बाय ट्विटर।
फार्मर प्रोटेस्ट के अलावा कौन से ऐसे इश्यूज हैं जिन पर अगर बात करते हैं जर्नलिस्ट तो उन पर गवर्नमेंट की तरफ से या मुख्तलिफ हरबे जो है इस्तेमाल करके दबाव डाला जाता है?
माइनॉरिटीज ग्रुप, उनके इलीगल एनकाउंटर्स की आप बात करते हैं, उनके प्रोटेस्ट को कवर करते हैं, या फिर उनके जो राइट्स की अगर आप बात करते हैं, उनके ऊपर हो रहे हमलों की अगर आप रिपोर्टिंग करते हैं, तब भी आपके ऊपर दबाव आता है, तब भी आपके ऊपर मामले दर्ज होते हैं, तब भी आपके चैनल्स को ब्लॉक किया जाता है। और जब आप फार्मर्स या फिर लेबरर्स की अगर आप प्रोटेस्ट को कवर करते हैं, वो जिस क्राइसिस में खड़े हैं उस क्राइसिस को कवर करने की कोशिश करते हैं, तब भी आपके ऊपर हमले होते हैं।
मनदीप, भारतीय वज़ीर-ए-आज़म नरेंद्र मोदी जब यहाँ अमेरिका में भी, उन्होंने कांग्रेस में जब खिताब किया और बहुत से इवेंट्स पर उन्होंने जब एड्रेस किया तो उन्होंने कहा कि इंडिया जो है मदर ऑफ डेमोक्रेसी है। सोशल मीडिया पर ये जो कर्ब्स हैं और जो इकदाम हुकूमत कर रही है सख्त, किस तरह से वो इसे डिफेंड करती है?
सो मदर ऑफ डेमोक्रेसी, मुझे इस पर थोड़ा डाउट होता है कि वो किस लिए कह रहे हैं। यहाँ पर आप देखिए कि जो ह्यूमन राइट एक्टिविस्ट हैं वो भी जेल में है यूएपीए का इस्तेमाल करके, और सीएनआरसी के जो प्रोटेस्टर्स थे वो जेल में हैं। किसान आंदोलन में भी बहुत बड़ी संख्या में किसानों को अंदर किया गया। और दूसरा जो प्रेस सेंसरशिप है वो आपको साफ ही दिखती है कि बहुत सारे पत्रकारों ने, आपको पता होगा कि उनको उनकी नौकरियों से निकाला गया क्योंकि वो गवर्नमेंट के अगेंस्ट खबरें करते थे, मेन स्ट्रीम मीडिया से उनको निकाला गया। आजकल वो यूट्यूब पे या फिर डिजिटल प्लेटफॉर्म्स पे अपना पत्रकारिता कर रहे हैं। और जो मीडिया इंस्टीट्यूशन, जो कि बड़े मीडिया इंस्टीट्यूशन है इंडिया में, अगर वो थोड़ा सा भी स्टैंड लेके या फिर ऑब्जेक्टिवली रिपोर्ट, मैं ये नहीं कह रहा कि किसी के अगेंस्ट या किसी के प्रो के रिपोर्ट करो, मैं कह रहा हूँ कि अगर ऑब्जेक्टिवली भी रिपोर्टिंग करना चाहते हैं तब भी उनके ऊपर, उनकी एड्स को रोक दिया जाता है, उनके ऊपर क्रैकडाउन होता है और उनको सेंसरशिप झेलनी पड़ती है। मुझे लगता है कि इंडिया में कोई गोल्डन पीरियड नहीं रहा है जर्नलिज्म का, लेकिन आफ्टर 2014 जब से मोदी पावर में आए हैं तब से थोड़ा और मुश्किल हो गया है। पहले पत्रकारों के ऊपर पुलिस केस इतने नहीं होते थे, उनको जेल में नहीं डाला जाता था और उनके अकाउंट्स को, उनके इंस्टीट्यूशंस को ब्लॉक नहीं किया जाता था। अब वो सब हो रहा है, तो इट्स अ वर्स्ट टाइम, मतलब सबसे बदतर दौर हम कह सकते हैं। लेकिन इससे पहले भी अगस्त 2023 में भी हमारे अकाउंट्स ब्लॉक हुए थे। 2020-2021 में जो फार्मर प्रोटेस्ट था 2020-21 में, उसमें मेरे को गिरफ्तार किया गया था सिंगू बॉर्डर से, बिकॉज आई वॉज कवरिंग दैट फार्मर प्रोटेस्ट, और भी कई पत्रकारों को इन्होंने नोटिस भेजे थे। तो नाउ इन्होंने एक हिसाब से जर्नलिज्म को एक क्रिमिनल एक्टिविटी में तब्दील कर दिया। डिजिटल प्लेटफॉर्म्स पे इंडिपेंडेंटली लोग ट्राई कर रहे हैं, उनको ना तो गवर्नमेंट से सपोर्ट मिलता है, ना बड़ी एड्स उनको मिलती हैं, वो ज्यादातर क्राउड फंड बेस्ड न्यूज पोर्टल्स हैं जिनको लोग चंदा देते हैं। हमें भी फार्मर्स और जो मजदूर हैं और जो आम लोग हैं, आवाम हैं, वो थोड़ा बहुत क्राउड फंड देता है, उसकी वजह से हम अपना जो ये ऑर्गेनाइजेशन ये रन कर पाते हैं।
भारतीय हुकूमत की तरफ से इस पर अभी तक कोई मौकफ नहीं दिया गया है, लेकिन अगर उनकी तरफ से जैसे भी कोई मौकफ आएगा हम आने वाले प्रोग्राम्स में उसको जरूर शामिल करेंगे। इसी पे खत्म करते हैं आज का व्यू 360। स्टे सेफ, और पाकिस्तान और खत्ते समेत दुनिया भर की अहम खबरों और दिलचस्प मालूमात के लिए आप आ सकते हैं urdu.voa.com पर। यह सारा कॉन्टेंट आपको मिलेगा हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर भी, facebook.com/voaurdu, YouTube पर हमारा चैनल है VOA उर्दू के नाम से, और एक्स और इंस्टाग्राम पर हमारा हैंडल है @voaurdu। अब तक के लिए इतना ही, असदुल्लाह खालिद को इजाजत दीजिए, खुदा हाफिज।
بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې مونږ ساورو هغه هاغه شان نخ کاری چې څنګه وینو مونږ د رښتیا ولټون کوو مونږ ته چې کله نیمګړی قصه ویل کیږي مونږ پر باور بیلو د کڑکېچ پښيبو کې زمون خوبونه امیدونه او د غوړه سباوند د پاره زمون ارزوګانی آزادې میډیا ته اړتیا لري په وایس اف امریکا کې مونږ تاسو ته داسې خبرونه راوړو چې د کتلو د پاره خلک د خطر سره مخامخ کوي مونږ نړۍ سره یو ځای کوو او رښتیا سره یې پیوست کوو په وایس اف امریکا کې مونږ تاسو ته پوره عکس درخایو
تاسو د ډي بي ویب پانا په خپل موبایلونو کې د ان ټی ایچ لینک اپ د لاري خلاصونه شي د دې طریقه و تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شي چې داغه اپ ډاونلوډ کړئ او له هغه ځای څخه د ډي بي ویب پانا وګورئ د ان ټی ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور باندې او که له تاسو سره انډراید فون وي نو تاسو ګوګل ستور باندې له هغه وروسته لټون کی ان ټی ایچ لینک ولیکئ او داغه اپ ډاونلوډ په دویم پړاو د آی اګری تھنی کی کاږي او بیا د فلګ لاندې د کنیکټ تھنی کی کاږي او په دریم پړاو بیا د اوکی تھنی کی یا پټ کی کاږي له کنیکټ کېدو وروسته تاسو د ډی وی پانا پرانیزئ او د خپلې پخې فارونه وګورئ او له هغه ځایه تاسو کولی شئ چې د خپلې پخې ټول پروګرامونه ریپورتونه او لیکنې ولولئ او وګورئ
د بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې مونږ ساورو هغه هاغه شان نخ کاری چې څنګه وینو مونږ د رښتیا ولټون کوو مونږ ته چې کله نیمګړی قصه ویل کیږي مونږ پر باور بیلو د کڑکېچ پښيبو کې زمون خوبونه امیدونه او د غوړه سباوند لپاره زموږ ارزوګانې آزادې میډیا ته اړتیا لري په وایس اف امریکا کې مونږ تاسو ته داسې خبرونه راوړو چې د کتلو لپاره خلک د خطر سره مخامخ کوي مونږ نړۍ سره یو ځای کوو او رښتیا سره یې پیوست کوو په وایس اف امریکا کې مونږ تاسو ته پوره عکس درخایو
تاسو د ډي بي ویب پانا په خپل موبایلونو کې د ان ټی ایچ لینک اپ د لاري خلاصونه شي د دې طریقه و تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شي چې داغه اپ ډاونلوډ کړئ او له هغه ځای څخه د ډي بي ویب پانا وګورئ د ان ټی ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور باندې او که له تاسو سره انډراید فون وي نو تاسو ګوګل ستور باندې له هغه وروسته لټون کی ان ټی ایچ لینک ولیکئ او داغه اپ ډاونلوډ په دویم پړاو د آی اګری تھنی کی کاږي او بیا د فلګ لاندې د کنیکټ تھنی کی کاږي او په دریم پړاو بیا د اوکی تھنی کی یا پټ کی کاږي له کنیکټ کېدو وروسته تاسو د ډی وی پانا پرانیزئ او د خپلې پخې فارونه وګورئ
او له هغه ځایه تاسو کولی شئ چې د خپلې پخې ټول پروګرامونه ریپورتونه او لیکنې ولولئ او وګورئ
د
روایت امروز.
شنوندگان عزیز سلام، شب همه شما بخیر. حفیظ آصفی هستم و خوشحال هستم با تقدیم برنامه روایت امروز با شما هستم. از چندی به این طرف پس از نشست‌های در کابل، نشست در باره افغانستان یا نشست گروه تماس، نشست در قزاقستان، سپس نشست دوها، همه در مورد افغانستان و سرنوشت زنان و بانوان که با محدودیت های از طرف حکومت طالبان روبرو هستند متمرکز بود. در آخر در آخرین نشست در شورای امنیت سازمان ملل متحد پشت درهای بسته، ای بار یک بار دیگر مسئله افغانستان هم بار دیگر مورد توجه قرار گرفت. در این نشست رئیس شورای امنیت سازمان ملل متحد گفت که طالبان باید به صورت فوری پالیسی ها و فرمان هایی را لغو کنند که زنان و دختران افغان محدود کردند. ای در حالی است که شماری از بانوان افغان نشست های پشت درهای بسته را مایوس کننده عنوان کردن و گفتند که آنچه در مورد زنان و دختران و افغانستان می گذرد مسئله مهمی است که نباید پشت درهای بسته در اون مورد صحبت کنین. در نشست حاضر در رابطه با مسئله افغانستان اولویت دادن لغو محدودیت ها علیه دختران و زنان افغان صحبت میکنیم. مهمان محترم برنامه ما بانو شهلا فرید، استاد پیشین فاکولته حقوق پوانتون کابل و فعال حقوق زنان است که همیل از در خط تلفن با ما هستند. بانو فرید سلام با شما، تشکر که دعوت مرا پذیرفتین. صدای مرا میشنوین؟
بله، من هم از سلام و اکرامات دارم به شما و شنوندگان محترم شما و به خدمت هستم.
بنهایت تشکر از حضور شما. همین رقم که من در مقدمه کوتاهی گفتم، از چندی به این طرف هست که افغانستان بار دیگر در میراق توجه ها و نشست های پی در پی قرار میگیره. این بار هم در آخرین نشست در شورای امنیت سازمان ملل متحد که در مورد نماینده ویژه بر امور افغانستان از طرف سازمان ملل متحد صحبت شد، نماینده که طالبان موجودیتش کاملا بیفایده عنوان کردند. اما در نشست یک بار دیگر رئیس شورای امنیت گفته که باید طالبان بلافاصله فرمانهایی را لغو کنند که زنان و دختران افغان در محدودیت قرار میده. به نظر شما در حال حاضر چقدر امکان داره با وجود سختگیری ها و موقف طالبان روی این مسئله فشارهای جامعه جانی و نشست های پیدا پریرپی تا چه حدود فکر میکنه در این زمینه خاص مؤثر است؟
ما فکر میکنم که افغانستان باز از حاکمیت طالبان از نظر نفتاده یا محور توجه کشورهای جهان قرار گرفته، و هم در حالتی که جهان فکر میکردن که طالبان در حاکمیت دوم خود متفاوتر عمل میکنن.
بله.
و امکان داره که تغییراتی که به طالبان آمده تجربه حاکمیت قبلی خود اینو تکرار نکنه. جهان با این مورد نظر داشت از این موضوع که جنگ در افغانستان ختم میشه و قوای نظامی امریکا و ناتو از افغانستان بیرون میشه، افغان ها خودشان میتونن یک حکومت را برای خود بسازن که طالب جز از واقعیت از جامعه است. البته ما فکر میکنم اگه اشتباهی که جهان فکر کرده این تبات کشورهای کمک کننده حداقل فکر کردن که طالب واقعیت جامعه افغانستان است، ما میتونیم بگوییم که یک قسمت از واقعیت جامعه افغانستان است و مردم افغانستان واقعیت های اصلی هستند که در جریان 20 سال جنگ را بیشترین صدمات دیدند. و فکر میکنم صدای زنان افغانستان و نقض حقوق بشری و حقوق زنان در افغانستان پس از حاکمیت طالبان بیشترتر امروز افغانستان محور توجه سازمان ملل متحد و کشورهای منطقه قرار داده. از یک سوی از یک سوی دیگه تنش هایی که در بین قدرت های بزرگ جهان در ارتباط به قضایای دیگه که در جهان است، مثل جنگ روسیه و اوکراین، جنگ فعلا در غزه جریان داره، اینو جهان و نوع مصروف خود ساخته. ولی افغانستان هیچ وقت در اثر فعالیت های زنا، کوشش های زنا و مبارزات را که جنبش ها و حرکت های زنا برا انداختن، جایش در جهان خالی نماند یا حداقل فکر جهان را به خود جلب کرد. با وجود که امروز در سازمان ملل متحد حکومت طالبان یا گروه طالبان که در افغانستان حاکم هستند نمایندگی خود ندارد، ولی باز هم مورد توجه قرار گرفت. من فکر میکنم این کارکرد خود نهادهای مدنی، نهادهای فعال حقوق بشر و خصوصا زنای افغانستان است. این خودش یک بحث بسیار کلان است که امروز افغانستان تونسته یک بار دیگر محور توجه سازمان ملل متحد قرار بگیره. این به این مفهوم است که در دو سال گذشته افغانستان به هیچ یک منطقه بسر هنوز هم مطرح از یک بسر سیاسی است. هنوز در جهان افغانستان من هیچ اولین کشور است که حکومتش در نظر دو سال به رسمیت شناخته نشده، اولین کشور است که 2 میلیون دختر جوان از تحصیل محروم است. شاید یگانه کشور در جهان باشه که افراد جوان یا جوانای افغانستان با دست داشتن دیپلم پی‌اچ‌دی و ماستری بیکار هستند و روی آوردن به کراچیوانی و دکانداری در افغانستان. بحران اقتصادی مالی افغانستان است در اثر حاکمیت غیر معقول طالبان در افغانستان. لذا من فکر میکنم که یک راه یا یک گام برداشته شده که به نوع به طرف حل بحران افغانستان قدم های نخستین سازمان ملل متحد و کشورهای منطقه و کشورهای زیردخل و علاقمند به موضوع افغانستان بردارند. ولی من فکر میکنم یک سوی کلان از این گام ها باید خود مردم افغانستان باشه. بله. طالبان امروز نمیتونن از کل مردم افغانستان نمایندگی کنند، چرا میلیون ها نفوس افغانستان به بیرون از افغانستان مجبور به مهاجرت شدن، مجبور به تبعید شدن از افغانستان، و همچنان میلیون ها زن در داخل افغانستان محصور هستند و اجازه ندارن که تا برای گرفتن اکسیژن در فضای باز آزاد گام بگذارن. لذا من فکر میکنم یک راه برای حل بحران افغانستان مطرح است و اقدام نیک است و یک امیدواری برای مردم افغانستان که امروز از تمام راه ها برشان مشکلات خلق شده، یک امیدواری برای مردم افغانستان که بتونن یک راه برای حل مشکل افغانستان باشه و خود مردم افغانستان هم در اون نقش داشته باشه. یعنی ما در این شرایط افغانستان و خصوصا زنای افغانستان این پذیرفته نمیتونن که به اثر مورد افغانستان در عقب دروازه های بسته باشه. بله. مگر اینکه بعض وقت نشست ها و تصمیمی که شورای امنیت سازمان ملل متحد میگیره منحصر به خود اعضای دائمی و اعضای دائمی و غیر دائمی سازمان ملل متحد محدود میشه. من فکر میکنم این بار بس در باره افغانستان در عقب دروازه های بسته یک وظیفه شورای امنیت سازمان ملل متحد بود که به این شکل این پیش ببره.
بله. یک مسئله دیگه هست که بیشتر کارشناسا در این مورد صحبت میکنن و سوال های هم مطرح میشه، اویی که خب بیگمان که مسئله حق تحصیل و کار بانوان و آنچه اونا ازش محروم شدن از تمام آزادی های اجتماعی در اولویت قرار داره، اما تنها این مسئله نیست که طالبان با آزادی ها، قبول آزادی ها با بانوان همه چیز گل و گلزار باشه و مشروعیت به دست بیارن. مسئله قانون در حال حاضر قانون اساسی در افغانستان نیست، هرچند طالبان میگن که شریعت نافذ است. رقمی که شما در جریان هستین، 2 نفر در غزنی و 1 نفر در جوزجان اعدام شدن بدون کدام محاکمه علنیه. همچنان آزادی رسانه ها هم در مورد در چنین شرایط نقض شده. یعنی تنها یک مسئله نیست، حکومت همه شمول، حکومتی که نماینده همه اقوام باشه. چرا به نظر شما جامعه جهانی تنها بیشتر روی یک نکته فشار وارد میکنن که او هم بانوان و آزادی ها برای زنان و دختران افغان است؟
من فکر میکنم که بحث تنها دخترها و زنان افغانستان نیست یا بحث تنها نقض حقوق بشری در افغانستان نیست. در قرن 21 طالبان نتانستن یک منطق سیاسی را که اون منطق سیاسی زاده بتانه افغانستان حاکم شده که یک بار دیگه قوانین افغانستان، خصوصا قانون اساسی مصوب سال 1382 که قانون بود که در منطقه شبیه از قانون نبود، یعنی بهترین قانون بود برای مردم افغانستان. بله. هم حقوق و تکالیف مردم افغانستان تعیین کرده، هم نحوه حکومت داری در افغانستان و هم هم حتی تاکید بر عدالت اجتماعی و بر عدالت رسمی که از طریق قوی قضایی افغانستان اعمال شده و با تصویب قوانین و اصلاح قوانین یک پروسه بسیار کلان را مردم افغانستان با موفقیت با همکاری جهانی ها تانستن تایی کنند. منطق حاکم طالبا یه که تمام قوانینی که میتونست عدالت در افغانستان تامین کنه و دقل مردم به حقوق و تکالیف اجتماعی خود در روابط اجتماعی و در روابط خود بنابرای از این که با دولت چینه و روابط باید وجود داشته باشه و دولت با اتباع یا با شهروند چینه و روابط را بزازه ساخته شدن و این را آموزش گرفتن و آموختن که دولت ها وقت میتونن حاکمیت درست را در افغانستان یا سایر کشورها داشته باشن که در او اراده مردم دخیل باشه. این طالبا و کلش نقطه صفر گذاشتن که یکی از جنبه های بسیار قوی از او هم محروم ساختن زنا هست. من فکر میکنم وضعیت که حاکم است فعلا در افغانستان تنها بحث زنا نیست یا بحث آزادی بیان نیست، بلکه از بنیاد یک سیستم را که 20 سال برای ایجادش میلیون ها دلار جهان و افغانستان به مصرف رساند و حتی خونه‌دارها جوان افغانستان ریختانده شد و بسیاری مغزها در افغانستان کار کردند تا یک سیستم یا یک نظام را بسازند. چرا در ختم حاکمیت اول طالبا همونطور که شما فعلا می‌بینید افغانستان فاقد تمام چیز شده بود. دوباره آغاز از این کار ما که شاهد عینی وضعیت ختم حاکمیت اول طالبا بودیم و آغاز یک حکومت موقت و کاری را که مردم افغانستان در 20 سال انجام دادن تا که یک نظام پایه گذاشتن که در اون نظام اقتصادش تعریف شده بود با وجودی که مشکلات خود داشت، فساد موجود بود، جنگ هنوز دوام داشت که توسط خود طالبان جنگ دامن زده میشد و همچنین بعض مسائل دیگه در حکومت موجود بود، ولی اساس پایه یک نظام را گذاشت که حداقل در قرن 21 در منطقه افغانستان به رسمیت شناخته شد. افغانستان در سازمان ملل متحد نماینده فعال خود همیشه در تمام مسائل بین‌المللی داشت. زنای افغانستان در مسائل بین‌المللی دخیل بودن، تصمیم می‌گرفتن. ده ها زن افغانستان به صفت دیپلمات عرض اندام کردن، ده ها و میلیون ها زن افغانستان تحصیل کردن. ما زنا را به صفت دکترا و ماستر داشتیم، در پوانتونا زنا استاد بودن. اینا کلش یک بارگی از دست رفت. من فکر میکنم بحران به این حد امروز حتی ما این بحران در جنگ اوکراین و روسیه دیدن نمیتونیم، این و بحران ما در حمله اسرائیل و غزه و غزه بر اسرائیل دیدن نمیتونیم. بحران است که 30 میلیون نفوس افغانستان و بیشتر از 30 میلیون نفوس افغانستان در تحت یک شکنجه بر ملای قرار دارن که جهان میبینه، تماشا میکنه و هیچ چیز برش کردن نمیتونه. لذا من فکر میکنم که جهان تصمیم گرفت دوام از این تداوم از این ما نه تنها یک نظام میبینیم که از بین میره، بلکه انسان به عنوان شهروند افغانستان از بین رفته است. ده ها دختر خودکشی میکنه، ده ها جوان ما از بیکاری خودکشی میکنن و با مشکلات روانی مواجه هستن. کلی نیست درک شد در جهان که بالاخره این نظام باید توسط جنگ نیست، بلکه توسط بحث و مذاکره و نشست ها مشکل حل شد. تا طالبا بدانند که وقتی نماینده ویژه تعیین میشه، این نماینده ویژه این وظیفه را نداره که صبح قدرت از طالبا بگیره، این وظیفه را نداره، بلکه اینا میخواین که طالب من هیچ یک واقعه یکی از واقعات افغانستان درک کردن مسئله افغانستان حل کنند. لذا من فکر میکنم که اگر در این گیریان طالب با یک منطق سیاسی سهم میگیره خب مشکل حل میشه که نه تنها مشکل،
اما بانوفرید مشکل همینجاست، مشکل همینجاست که طالبان حاضر به گفتگو نیستند به هیچ وجه و از موقف خود کوچکترین عقب نشینی نکردند. جنجال در همینجاست، درست است؟ آیا به نظر شما موجودیت یک نماینده ویژه که اگر از طرف سازمان ملل متحد تعیین میشه در حال حاضر طالبان مخالفش هستند، آیا این زمینه را آماده خواهد ساخت طالبان متقاعد به گفتگو بکنن؟
ببینید وقت نماینده ویژه انتخاب میشه او یک مامور سازمان ملل متحد است برای حل بحران افغانستان. اونا را میگه ما برای حل بحران مخالفین افغانستان، میگم برای حل بحران افغانستان که در مدیریت از بحران طالبا عاجز مانده. لذا طالب باید این منطق سیاسی را بکار بندازه که تعیین نماینده ویژه به مفهوم از این نیست که به حاکمیت از اینا خاتمه داده میشه، بلکه به مفهوم حل بحران افغانستان است. اگر یک طرف از این بحران یا جز از این بحران یا یکی از عوامل بحران طالب ها هستن، یا خود اصلاح کنن یا برای از بین بردنشون باز اونجا تصمیم گرفته میشه. اگر در جریان مباحثی که توسط یا امو پروسه که توسط نماینده ویژه برای انداخته میشه طالب بتونه تغییرات رو در افغانستان بیاره که هم حکومت از ما به رسمیت شناخته شود، هم اراده مردم در حکومت موجود باشه، یعنی اگه حکومت با پایه های وسیع ایجاد شده بتونه در اون قانون حاکم شود، خلای قانونی از بین بره. اینی راهاییست که طالب بدون جنگ اگر تعقیب کنه موجود که خودش در حاکمیت است و حاکمیت را از آن مردم بدانه. در قرن 21 ما نمیتونیم مردم را رعیت قرار بدیم. در قرن 21 ما نمیتونیم که اگر مردم انتقال از یک ملا میکنه تصویری ملایی را که هنوز ندیدن حریق میکنن اونا به 2 سال حبس محکوم شد یا 5 سال حبس محکوم شد. شما ببینید خانم را امروز در زندان مندازن و 2 سال حبس را برش حکم میکنن که گویا تصویر از ملا هیبت الله را حریق کرده. چرا حریق کرده؟ ملا هیبت الله 80 فرمان را صادر کرده، آزادی زن ازش گرفته، حقوق اولی زنه که اسلام برش داده وقت تاثیرش ازش گرفته. پس اگر او حریق کرده تاثیر ازش بنا به دردی که برش رسیده، آیا طالبان درد درمان میکنه یا مریض از بین میبرن؟ یا هنوز هم کوشش میکنن مریض از بین میبرن؟ مریضی که عامل مریضیش خود طالبان هستن. من فکر میکنم اینجا یک منطق سیاسی در کاره که با تعیین نماینده ویژه و بعد با طالبان میتونم این منطق به وجود بیاید که طالب پیش از این که مریض از بین ببره عامل از اون همون میکروب از اون از بین ببره، همون باکتریایی که سبب از این مریضی شده در افغانستان او را بهتر از بین ببره. لذا من فکر میکنم که در بین خود طالبا هم از افراد هستن که از نوع حاکمیت فعلی طالبا خسته شدن و اینی خودش یک راه هست برای حل این پرابلم. من فکر میکنم کشورهایی که طالبا را همکاری میکنن مثل چین و روسیه یه باید برای طالبا بفهمانن که اینکه شما اشتراک نمیکنید در مباحث، اینکه شما نماینده ویژه را نمیپذیرین، این راه موفقیت شما نیست. بلاخره کمک هایی که تا فعلا شما را زنده نگه داشته و حیاتی بوده برای تداوم حاکمیت شما، هفته 40 میلیون دلار است که برای شما میرسه. اگر یک ماه برای شما نرسد، شما در ماه آینده الان مشکل برمیخورید و 2 ماه 3 ماه اگر بگذره شما مجبور میشین که دست به دامان کشورهایی دراز کنین که کشورها شما را به حیث برده و به حیث یک مستمره خود از شما استفاده میکنه. این بیتار زود میتونه وضعیت را که افغانستان داره، افغانستان به یک صوبه پنجم پاکستان تبدیل شده، بیتار زود میتونه توسط خود طالب آماده شد.
بله، تشکر. ببینین بانو فرید، در شرایط حاضر اگر ما یک مثلث در ذهن خود ترسیم بکنیم که در یک رأسش حکومت طالبان، در یک رأسش جامعه جهانی و در رأس دیگهش مردم افغانستان، در صورتی که گفتگوها صورت بگیره و طالبان متقاعد شوند به گفتگو با میز مذاکره بشینن، با کی گفتگو کنن؟ آیا با چهره‌های حکومت پیشین؟ آیا با چرایی که تانوس شناخته نشدن و یک اپوزیسیون واحد تشکیل نشده؟ گفتگوها با کی صورت بگیره؟ و مهمتر از همه که در چنین شرایطی که طالبان حاکمیت دارند در افغانستان چرا باید گفتگو کنن؟ بفرمایید.
ما بیشتر تشبیه به یک مثلث نمیکنم، وضعیت ما بیشتر تشبیه به یک هرم میکنم، چون ما در شرایط فعلی که سازمان ملل متحد متوجه شده و افغانستان باید یک عضو فعال سازمان ملل متحد خصوصا در 20 سال آخر بوده، من فکر میکنم در رفعی از این هرم مجبور میشه که سازمان ملل متحد قرار بگیره، چون 30 میلیون نفوس، 30 میلیون بشر در افغانستان در حالت محو شدن، 1 میلیون از در بیرون از افغانستان با هزارها مشکل مهاجرت اینا برمیخورن و وجود داره، هزارها جوان ما امروز در بحرها اساس برامدنشون از افغانستان طرف میشن و از بین میرن. اگر همسایه های افغانستان حصار کشی خود در اطراف افغانستان بیشتر نسازه و قیدات وجود نداشته باشه، شاید در یک هفته هیچ نفوسی در افغانستان بجز از 1000 طالب باقی نمانه. این وضعیت است که وجود داره و این سازمان ملل متحد درک کرده. مثلا من یک تصمیم به یک هرم میکنم که در رأس شورای سازمان ملل متحد میخواد قرار بگیره و مشکل از این هرم که جوانبش خراب میسازه اقدام کنه. در وسط از این هرم طالبا قرار داره و در قایده از این هرم مردم افغانستان قرار داره، که قایده هرم اگر شما متوجه باشین وسیع از مردم افغانستان، مردم افغانستان در آخرین روزهای حوصله مندی خود قرار داره. بالاخره اینو اگر امروز صدای واحد نیستن، من مخالفین سیاسی طالبا را که گروه های حاکم سابق بودن اونا را به عنوان مردم افغانستان نمیخوایم که طرف مذاکره و اصلا سرش بحث نمیکنم.
بله،
امو کماندانا و امو رهبرای جهادی را که منشه جنگ امروز افغانستان، منشه پرابلم امروز افغانستان امونا هستن، بحث من اونا نیستن. ولی ام این هم در نظر بگیریم که گروه هایی را که ما امروز میگیم که اینا نتونستن هیچ وقت بر افغانستان راه حل باشه، روزی تونستن و قدرت بزرگترین قدرت استعماری را که روسیه بود در داخل افغانستان یا شوروی وقت ناشکست بدن با جهاد خود. و اینکه انقلاب ها انحراف آزل میکنه در افغانستان، اینکه تحولات منحرف میشه در افغانستان، این مشکل مردم افغانستان نیست، بلکه جنگ استراتژیک جیوپولیتیکی که همیشه در جریان تاریخ در افغانستان موجود بوده که هر تحول را مردم افغانستان خواستن در داخل افغانستان بیارن با مداخله رقبای استراتیجی که در منطقه حاکم هستند و مشکلات جیوپولیتیکی که همیشه در افغانستان با اون مواجه بوده با اون منحرف میشه. من فکر میکنم آل هم بعد از کشورهای منطقه در این فعالیت هستن که امیر که تو افغانستان باز در محور توجه سازمان ملل متحد قرار گرفته با نوع به اصطلاح کمک با طالبا این منحرف بکنه. طالبا اگر تاریخ افغانستان خوانده باشد، طالبا اگر موقعیت جیوپولیتیک افغانستان درک کرده بتانند، اینا یک منطق سیاسی را بکار مندازن و محور مذاکرات مردم افغانستان قرار میدن خودشان، بلکه این مذاکرات تنها و یا مباحثی که در ارتباط با افغانستان میباشد طالبا او وقت ما میتونیم بگویم که از منطق سیاسی برخوردار هستن، بلکه گروه حاکمی که فعلا هستن فقط بحران برای مدیریت کنن، فقط بگذارن که مردم طرف حل قضیه قرار بگیره با سازمان ملل.
اما جنجال نیست که آیا نماینده مردم کی خواهد بود؟ بانو فرید، آیا نماینده مردم کی با نمایندگی از مردم باید صحبت بکنه؟
میلیون نفوس افغانستان که بیرون شده، من کی هستم در افغانستان؟ جنبش های حرکت های زنهای افغانستان بایش یگانه انترنتی یا بایش یگانه مخالف طالب ها کی هستم؟ آیا میلیون مرد افغانستان که دخترهایشان از مکتب باز مانده حق اساسی خود صدا بلند کردن؟ آیا 2 میلیون دختر که بجاده برای و بسرک برای اینا پدر دارن یا نداره؟ اینا خانواده دارن یا نداره که فعلا هم طالب بر از اونا بیشترین مسئولیت هم میده به ایستر برد؟ وقتی که ما مردم افغانستان هنوز تعریف کردن هم میتونیم، من فکر میکنم میلیون نفوس افغانستان منفی از مخالفی نیست، منفی از گروه های سیاسی، منفی از رهبرهای تنظیم ها. میلیون جوان تحصیل کرده افغانستان که سند تحصیلی به دست شد و امروز از بیکاری ما در از بیکاری در امریکا رنگ میبرم، ولی کشور ما بر ما بهترین جای بر کارم بود. مثل ما به این سنتم، ولی جوانای افغانستان امروز نیروی و نیروی کار کشور امریکا و اروپا تبدیل شده. اینا کی هستن؟ اینا صرف یک انسجام کار دارن که هر آن لحظه امکان داره انسجام صورت بگیره. این انسجام بین فعالین مدنی به وجود آمده، این انسجام بین جوانای تحصیل کرده افغانستان به وجود آمده، این انسجام بین زنای افغانستان به وجود آمده. بگذارین شما رهبرای تنظیم‌ها یا اونایی را که برای افغانستان و برای تاریخ افغانستان خیانت کردن، بحث ما اونا نیست، بحث ما گروه های از واسه مردم مذهای افغانستان است که امروز فرار کردن از افغانستان. با تعیین نماینده ویژه، با آغاز شدن بحث در قطر در کنفرانس 1 و 2 که در 2 شما دیدین که بالاخره زن افغانستان به صفت نماینده جامعه مدنی افغانستان شناختن، بالاخره یک جوان افغانستان در اونجا اشتراک کرد و منطق خودم به نسبت منطق طالب داشت. من فکر میکنم اگر ما این سوال کنیم که با کی، حرف من میشه با مردم افغانستان، و مردم افغانستان به زودترین فرصت با یک بی‌منطقی که طالبا میگیره و در هیچ مجلس اشتراک نمیکنن، وقتی مردم افغانستان اشتراک کردن، شما بفهمین جوان افغانستان اشتراک کردن، اینا جز از اون نقشه راهی است که سازمان ملل متحد میخواد بر بحران افغانستان را بسازه.
بله، تشکر. لحظات آخر برنامه است، فقط 7 دقیقه کمتر مانده. بانو فرید، با آنچه شما فرمودین و آنچه گفته آمد، بالاخره باید رای حل بر افغانستان صورت بگیره. جنگ رای حل نیست، همه طرف های درگیری را میفهمند، جامعه جهانی هم متوجه است و بالاخره رای حل گفتگوز و ششتن بر میز مذاکره است. به نظر شما چقدر زمانگیر است؟ تا چی حدود طالبان بالاخره از موقف خود عقب نشینی میکنند؟ تا چی حدود گفتگوها را میپذیرند برای تشکیل یک حکومت همشمول که در او زنان تمام حقوق خود داشته باشند، نه تنها برای کار در جامعه بلکه در عرصه های سیاسی در رده های بالای جامعه هم باشند؟ این کار شاید زمانگیر باشه. شما چه فکر میکنین؟ آیا نماینده ویژه به راحتی میتونه در این زمینه خاص گفتگو بکنه؟
من فکر میکنم که اگر طالبا اشتراک کنن و ای که خودشان تصمیم میگیره که نماینده ویژه تعیین شود، یعنی این تصمیم طالبانی، این تصمیم شورای امنیت سازمان ملل متحد است چی اگر چین اختلاف داره نه چی اگر روسیه داره، ولی روسیه و چین نقاط مشترک دارن با سازمان ملل متحد و با کشورهای منطقه و با کشورهایی که در کنفرانس دوحه نمایندگی خود داشتن. مثلا نقطه توافق چین و روسیه هم که در اختلاف دارن بر تعیین نماینده ویژه، نقطه توافقشان اینه که در افغانستان یک حکومت با پایه‌های وسیع باید وجود داشته باشه. ما فعلا آماده بر رسمیت شناختن حکومت طالبان که یک گروه خاص هستن نیستیم. این نقطه مشترک است. ما هم طرفدار از این هستیم که حقوق بشر در افغانستان رعایت شود، احترام شود. ما هم طرفدار از این هستیم که میگن که در مکاتب برای دخترها باشه، زنها از مشارکت های اجتماعی و سیاسی برخوردار باشه. اینا نقطه های مشترک است که بین روسیه و چین که مخالفت هم دارن به نوع به تعیین نماینده ویژه وجود داره، و اینا ترس از این دارن که اگر نماینده ویژه تعیین شود شاید نقش از اینا در سیاست های طالب از بین بره. این طالب باید درک کنه که ایج نوع دلسوزی کشورها برای افغانستان مثل روسیه و چین برای افغانستان ندارن، بلکه اونا به عقب سیاست های خود هستن، چی اگر ایران است، چی اگر پاکستان است، چی اگر چین است، چی اگر روسیه است. این باید بر طالب واضح شده باشه. لذا من فکر میکنم که اگر طالب در مذاکرات سهم بگیره شاید طولانی تر شد، اگر در مبایی سهم گیره شاید وقت بیشتر تره، ولی اگر راه حل منطقی به وجود میاد. ولی اگر طالب نقش نگیره در اینجا زمان فرصت کم میشه، ولی گروه های مخالف طالب امکانات پیدا میکنن که داخل مذاکره با نماینده
ویژه. تا چی حدود فکر میکنین که مردم افغانستان به تنهایی بتونن این مسئولیت ادا بکنن و چقدر جامعه جهانی میتونه در این را موثر باشن، در حالی که شمار زیاد از کارشناسان افغان ها میگن نه، افغانستان با توجه به گذشته ها باید خود افغان ها آینده کشورشان را رقم بزنن.
بله ببینید، در صورتی که طالبا سهم میگیره به عنوان افغانا، به عنوان کسایی که این بحران مدیریت کردن مشترکاً با ملل متحد، این زمانگیر نیست، بسیار زود میتونه راه حل منطقی به وجود بیاید، به شرطی که طالبا از بی‌منطقی خود بگذرن. طالبا از بحثی که ما این موضوع داخلی ماتی شریعت اسلام است از این بگذرن. شما تعبیر خودتان از شریعت اسلام دارین، تعبیر شما دارین شریعت اسلام نیست، بر جهان واضح است. اینجا کشورهای منطقه کشورهای همسایه است، یک شورای اسلامی هستن که میفهمن طالبان منطقه درست نیست، ولی در نهایتش بالاخره سازمان ملل متحد مجبور میشه که به مردم افغانستان مراجعه کنه، و من هم به یقین هستم که راه حل طولانی مدت مردم افغانستان هستن که در بین مردم افغانستان انسجام صورت بگیره و اینو اقدام کنن. این رای حل طولانی
هست،
ولی بلاخره
به
وجود
نیاید. رای حل نظامی رو شما میبینین آیا در صورتی که طالبان از موقف از خود عقب نشینی نکنن و پناه ببرن به گروه های تروریستی؟
این بسیار منطقی نیست، و من فکر نمی کنم، چون بارها افغانستان تجربه کرده و جهان هم تجربه کرده. گزینه نظامی شاید آخرین گزینه باشه و زمانی که افغانستان باید یک بحران منطقوی عرض وجود کنه.
تشکر بسیار زیاد. برنامه روایت امروز در همینجا به پایان میرسه. بانو شهلا فرید، استاد پیشین فاکولته حقوق کابل و فعال حقوق بشر، نهایت سپاس از حضور شما در برنامه. وقت خوشی برای شما تمنا دارم. شنوندگان عزیز، این بود داشته های برنامه روایت امروز که در همین جا به پایان میرسه. اما نشرات پشتو و دری رادیو آشنا صدای امریکا همچنان ادامه دارم. برنامه بعدی ما ستاسو جغ یا صدای شماست که همکارانم بانو نوشاب آشنا و فرخنده پیمانی او را گردانندگی میکنن. شما هم میتونین با گرفتن شماره 001-202-980-68-20 تماس بگیرین با ما.